नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुनिरहेका छौं। अग्निवाटिका उपन्यासको गएको साता 11 श्रृंखला हामीले सुन्यौं। 11 श्रृंखलासम्म आइपुग्दा केशर र लालीबीच वार्तालाप भइरहेको छ। अब के हुन्छ सुनौ अग्निवाटिकाको 12 श्रृंखला पृष्ठ 202। लालीलाई सादा पहिरनमा देखेर केशर चकित भयो। एकदमै आत्तिएर उसले सोध्यो, ओहो कति राम्री तिमी भावी। श्रृंगारविहीन लाली साँच्चै नै राम्री देखिएकी थिइन्। साबुनले धोएको मुख बिचट्ट सुकुमार देखिएको थियो, कलकलाउँदो। कुनै गहना पनि नलगाएकी लाली विनित गृहिणी जस्ती लाग्दथिन्। सेतो धोती लगाएकी थिइन्, सेतै ब्लाउज, कस्तो राम्रो घाँटी, असाध्य नाङ्गिए जस्तो। उसले उनको घाँटीलाई नै हेरिरह्यो। तिमीले आफ्नो रूपलाई श्रृंगारले छोपिदिएकी रहेछौ, केशरले भन्यो। लिप्सी पाउडर रुज स्नो छिछिछी र त्यसमाथि गहना, हेर त अहिले कति राम्री छौ तिमी, ऊ त्यो ऐनामा हेर त। केशरको कुरामा उनले त्यति चासो देखाएनन्, केवल छोटो मुस्कुराएर टारिदिइन्। भनिन्, भन अब के गर्छौ, क्यारम खेल्छौ, आउँछ क्यारम? एकछिन दुवैले क्यारम खेले। तीन गेममा दुई गेम केशरले हार्यो, तेस्रो चाहिँ जित्यो। सायद लालीले जिताइदिइन्। त्यसपछि केशरले लालीलाई गीत सुनाउन भन्यो। लालीले मानिनन्, भनिन्, तिमीलाई सुनाउने जस्तो गीत मलाई आउँदैन। केशर एकदम रमाइरहेको थियो, लाग्थ्यो ऊ साँच्चै नै आफ्नो भाउजूसँग घरमा कुरा गरिरहेछ। कहाँ छु भन्ने कुरा पनि सायद उसले बिर्सिएको थियो। क्यार एकदम छक्क परेर भन्यो, अरे अरे गीत पनि रक्सी जस्तो हुन्छ र, मैले सुन्न हुने नहुने? लाली हाँसिन्, मलाई मेरो पेसाको निम्ति चाहिने गीत मात्रै आउँछ, त्यस्तो चाहिँ म तिमीलाई सुनाउन्न। केशरले हाँस्दै भन्यो, त्यही सैया तु एक बेरी आजा जस्तो, उसले थोर बहुत लय हालेर भन्यो। केशरको कुराले लाली असाध्य लजाइन्, लाजले भुत्तुकै भइन्। उसबाट आफ्नो आँखा लुकाउन खोज्दै अँ भनिन्। केशरलाई बिग्नै प्यारो लाज, कति राम्री, उसले यो केटीमा बेस्याको कुनै छाया देखेन। टाउको निहुराएर उनले अँ मात्रै भनिन्। त्यति बिग्न लजाएकी थिइन् उनी। केशरले भन्यो, त्यसले के भयो त, त्यो पनि गीत नै त हो नि, होइन र? अनि एक्कासी सोध्यो, तिमी भगवान्मा विश्वास गर्छौ कि गर्दिनौ? बल्ल लालीको टाउको उठाइन्। लालीले भनिन्, गर्छु, भगवान्मा विश्वास नगर्ने पनि कोही छ र? बडो गौरवका साथ केशरले गच्केर भन्यो, किन, सबैले विश्वास गर्नै पर्छ र भगवान्को? उनले यसको जवाफ दिने जरूरत देखिनन्। केशरले भन्यो, यदि तिमी भगवान्मा विश्वास गर्छौ भने सैया तु एक बेरी आजाको सैयालाई भगवानमा ठान, अनि हेर तिम्रो पूरा गीत भगवानको आराधनाको गीत हुन जान्छ। केशरले बोलेको लालीलाई रमाइलो लागिरहेको थियो। ऊ आफ्नो कुरामा सैया भनेको भगवान भन्ठान, सैया तु एक बेरी आजा, हे भगवान त एकपटक म कहाँ आइजा, अनि अर्को लाइन, जिया के जलन बुझाजा, सैया तु एक बेरी आजा, त एकपटक म कहाँ आइजा भगवान, र मेरो हृदयको सम्पूर्ण जलन र पीड़ा शान्त गरिदिए, ठण्डा गराइदिए, हे भगवान, दिन नहीं चैन रात न निदिया, हे भगवान, त नभएको हुँदा त नआइदिँदा न त मलाई दिनमा शान्त मिल्दछ न रातमा निद्रा नै इत्यादि, हेर कति राम्रो माने भयो। केशरको कुरा सुन्दा सुन्दै लालीले वाल्ला परेर मुख बाइन्। गाउन भावी, केशरले खुसामत गर्यो, तर लालीले मानिनन्। भनिन्, केशरले सुन्ने उपयुक्त गीत उनलाई आउँदै आउन्न, त्यसकारण जुन पाए त्यही गीत केशरलाई सुनाउनन् रे। त्यसो भए म सिकाइदिन्छु, केशरले फेरि अभिमान गर्यो, म तिमीलाई दिन्छु एउटा गीत, तर्ज त मलाई आउँदैन, तिमी नै तर्ज हालेर गाऊ अहिले। लाली छक्क परिन्, भनिन्, तिमी कवि पनि हौ केशर, कवि नभए पनि तिम्रो निम्ति चाहिँ गीत बनाउन सक्छु, ल्याऊ त भावी एउटा कागज, म टिपिदिन्छु, तिमी गाऊ।
Thank you.
कागत र कलम दिएपछि मसनदलाई टेबल जस्तो पारेर ऊ लेख्न लाग्यो। लाली चाहिँ उसको पिठ्यौमा झुकिन् र उसको कुममा चिउँडो अडाएर उसले लेखेको हेर्न लागिन्। उसले आफ्नो पुरानो रचना टिप्यो। मुझको मेरी नीद में तू छोड़ दो, इस सुनहले ख्वाब को मत तोड़ दो, मुझको अकेला छोड़ दो, जागो तो फिर से हलेजा जल उठेगा, जिंदगी बेकार था बेकार होगा, अब मुझे पिछली व्यथा को भूलने दो, मुझको मेरे ख्वाब में ही झूलने दो, सब पुरानी याद को अब भुलाने दो, नींद से जागना नहीं मैं चाहता हूं, होश में आना नहीं मैं चाहता हूं। अरू मैले बिर्सिए ल यति नै गाउँ भाबी भनेर उसले लेखेको कागज लालीलाई दियो। लालीले अचम्म मानेर केशरको मुखमा हेरिन्। भनिन्, बाफ रे बाफ, सकुला म यस्तो व्यथा भरिएको गीत गाउन केशर थाम्न सकुला र यसको वेदना? उनी साँच्चै नै घबराएकी थिइन्। केशर हाँसेर भन्यो, फेरि नगाउने बाना। गम्भीर भएर लालीले भने, गाउँछु, अघि तिमीले लेख्दा जुन लयमा गुनगुनाएका थियौ त्यही लय त्यसको निम्ति सबभन्दा मिल्दो छ, त्यसैमा गाउँछु हुन्न? हुन्छ, मिठोसँग गाइदेऊ भाभी। उनले गद्दाकै छेउमा राखेको वीणा उठाइन्। झनन्न वीणाको झङ्कार सारा कोठामा रङमा गायो। लालीले वीणामा आफ्नो गाला अडाइन्। झन 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 झननन, मानौ वीणाको तार टुट्न खोज्यो। लालीका लामा लामा सुकुमार औला तारमा यसरी खेल्न लागे जसरी सन्ध्याको पूर्वीय बतास धानको हरियो फाँटलाई नागबेली भुट्टा पार्दै बग्दछ। केशरले लालीको गम्भीर मुद्रामा हेर्यो, तर लालीका आँखा चाहिँ केशरको कविताको पहिलो शब्दलाई प्रदान गर्नुपर्ने माधुर्यको खोजीमा दलिनमा अल्झिएका थिए। झननन, लालीले बजाउन रोकिन् र कुनै साह्रै नौलो कुरा भन्न बिर्सिए जस्तो भनिन्। थाहा छ केशर, आज तिम्रो कविता कसले गाउन लागेकी छ? अनि भयानक अभिमान गर्दै भनिन् लालीलाई। त्यो लालीलाई जसको एउटा गीत सुन्नको निम्ति धेरैले आफ्नो सारा सम्पत्ति लालीबाईको पाउमा अर्पण गरे, जद्दनबाईकी छोरी लालीलाई, जसको स्वर एउटा रेकर्डमा भर्नको निम्ति हिन्दुस्तानका ग्रामोफोन कम्पनीहरू हजारौं रुपियाँ खर्च गर्छन्, जसका 50 भन्दा बढी रेकर्डहरू तिमी कुनै ग्रामोफोनका रेकर्ड बेच्ने पसलमा पाउनेछौ। केशरले बिचैमा भन्यो, हो र? केशरले मन फुकाएर हेरिन् अनि उसको निधारमा झरेको कपाल माथि सारिदिन् अनि भनिन्, हो, तिमी मेलवा देवीको नाममा कति रेकर्डहरू सुन्छौ? सब मेरा हुन् र सबै मेरा आफ्नै लय छन्, र अहिले चाहिँ यो तिम्रो कविताको चाहिँ तिम्रै लय हो। तर कति मिठो कविता र कति मिठो लय! म यस्तै गीत गाउन चाहन्थे र यस्तै अलङ्कारविहीन श्रृङ्गारले आभूषित लय चाहन्थे। गजिता पनि दियो, लय पनि दियो, र यो आज्ञा माग्दछु तिमीसँग कि यदि कुनै ठूल्ठूलो ठाउँमा गाउनु पर्यो अथवा अब कुनै रेकर्ड गर्नु पर्यो भने मलाई यही गीत गाउनु देऊ है केशर। उसले हुन्छ भन्यो। बुझ्यो केशर, आज म तिम्रो कवितामा मुटु भरिदिन चाहन्छु। व्यथा त स्वयं नै छ कवितामा, म त्यसमा आर्तनाद भरिदिन्छु। भन्दा भन्दै लालीको स्वर काँप्न लाग्यो। कुनै गहिरो व्यथाले उनको आँखा रसायो। उनले भनी नै रहेकी थिइन्, यो दोस्रो दिनको भेट अघि केशर, तर तिमीलाई के कति माया गर्छु, त्यसैको प्रमाणका निमित्त म यो गीतलाई मायाको आँसु बनाउन चाहन्छु। थाहा छ सक्दिनँ, तर मायाको आँसुको मूल्य जान्नलाई थाहा हुन्छ, अरूलाई होइन, त्यसकारण म थाहा पाउँछु त्यसको मूल्य। ओहो केशर, जब म तिम्रा गीत ठूल्ठूलो वस्तादहरू भेला भएको मजलिसमा सुनाउला, मलाई सोधलान् कसको रचना हो यो, म भन्नेछु केशरको, अनि सब सोधलान् को केशर, म यो मेरो देवर हो भनेर कदापि भन्न सक्ने छैन, किनकि मेरो देवरको दाजुको कुरा उठ्नेछ, मेरो पतिको भन्लान्। त्यसो भए तिमी पति? उफ, म यो प्रश्न खप्न सक्दिनँ, त्यसकारण केशर हेर भनेर भन्न पनि पाउने छैन म। हेर न कस्तो अभागिनी म, तिमीले मलाई भाउजू भन्यौ तर म अरूको अगाडि तिमीलाई देवरसम्म पनि भन्न सक्दिनँ, मलाई कत्रो ठूलो सोझाए। भन्दा भन्दै लालीको गला ख्याप बस्यो अनि बोल्न असमर्थ भएन। उनको यो दयनीय अवस्था देखेर केशर हताश भयो, न उसले केही बोल्न सक्यो न सान्त्वना नै दिन सक्यो। तर जब उसले कोठामा डरलाग्दो शान्ति भएको अनुभव गर्यो, त्यो भयानक हटाउन उसले भन्यो, गाउन भाउजू। लालीले सबकोले आँसु पुछिन्। आफ्नो हृदयको व्याकुलतालाई लुकाउन असमर्थ भएर उनले काँपेको स्वरमा भनिन्, केशर भैया, तिमीसँग लाज नमान्ने मलाई अनुमति देऊ। देऊ है केशर, तिम्रो अगाडि मलाई आँसु लुकाउन नपरोस्, रुन पनि सकौ त डाँको छोडेर, एक जात लाज नमानेर आई केशर। लालीको काँपेको स्वर र दयनीय याचना र माग पनि कस्तो अनौठो, रुन पाऊ भन्ने, एउटी निस्सहाय बेस्यालाई के व्यथा पोख्ने अनुमति पनि नदियोस्। उसँग आजसम्म कसैले रुने अनुमति मागेको थिएन र रुने अनुमति मागिन्छ भन्ने उसलाई थाहा पनि थिएन। के भनोस् ऊ भन्ने कुरा त धेरै छ तर भन्न सक्दैन। यदि सक्दो हो त भन्ने थियो, रौ लाली रौ, जति रुन सक्छौ मेरो काखमा घोप्टो परेर रौ, के तिम्रो व्यथालाई आफ्नो हृदयमा ग्रहण गरेर तिमीलाई सदा सुखी राख्छु। तर त्यो भन्न सक्ने क्षमता पनि त छैन उसमा। गाउन भावी त्यो गीत, यो पो भन्न पुग्यो। बिस्तारैसँग उनले वीणा उठाइन्, झन झननन, मानौ वीणाको तारमा लालीको हृदय झङ्कृत भयो। मुस्को मेरी निद मे तू छोड दो, इस सुनहले ख्वाबको मत तोड दो, मुस्को अकेला छोड दो। लालीको विदीर्ण रोदन भएर केशरको कविता काँप्न लाग्यो। कस्तो मिठो स्वर, कस्तो मिठो संगीत, योभन्दा बढी व्यथा अभिव्यक्ति दिँदै कोही गाउनै सक्दैन। कत्रो आर्तनाद रहेछ उसको कवितामा, कति मामूली कविता तर कति गहिरो व्यथा लुकेको रहेछ त्यसमा। केशरलाई थाहा थिएन उसको गीतका हरेक शब्द, हरेक वर्ण, वर्णका हरेक अङ्गमा त्यति विघ्न भर्म होला। लालीको मुटु चर्किएर त्यसको कम्पन मानौ वीणामा झङ्कृत भइरहेको थियो। मुझको अकेला छोड दो, जागौं तो फिर से कलेजा जल उठेगा। यस्तो लाग्थ्यो उनको स्वरको कम्पनले प्रत्येक शब्दका लुकेका मर्मलाई केस्रा केस्रा पारेर उगार्दै गएको छ। नित से जाग्न नही मे चाहती हूं, होश में आना नही मे चाहती हूं। केशरले चाहता हूं भनेकोमा लालीले आफ्नै मनका कुरा पोख्न खोजिन्। नित से जाग्न नही मे चाहती हूं, होश में आना नही मे चाहती हूं। गीत सकिनुभन्दा पहिले नै लालीले वीणालाई मसनदमा सुताइन् र आफू पनि त्यही घोप्टो परेर रुन लागिन्। गीत सकिनुभन्दा पहिले नै लालीले वीणालाई मसनदमा सुताइन्। के गरोस् केशर, लालीको मायाले ऊ यति भरि भइसकेको थियो। उसले मायाका दुई शब्द मात्र बोल्यो भने ऊ आफै नै लाली सँगसँगै रुन लाग्नेछ भन्ने कुरा केही नपाएर उसले लालीको पिठ्यौमा हात सुमसुमायो। निकै बेरपछि उसले भन्यो, आज जाउँ है भाभी, म भोलि पक्का आउँछु। वास्तवमा यो उसको धम्की थियो। यसो भनेर धम्की दियो भने लाली आफ्नो आँखा पुस्छिन्। तर घोप्टो परेकी लालीले कम्पित स्वरमा भनिन्, जाऊ केशर जाऊ, मलाई यस्तै छोडेर जाऊ, मलाई एक्लै छोडेर जाऊ, म अब होसमा आउन चाहन्न, निद्राबाट बिउजिन चाहन्न, मलाई एक्लै छोडिदेऊ। यस्तो अवस्थामा के गर्नुपर्छ बिचरा केशरलाई के थाहा। भावी, उसले उनको पिठ्यौमा हात खेलाउँदै माया गरेको स्वरमा भन्यो। लालीले बिस्तारै हात बढाइन् र केशरको हात समाइन् र आफ्नो घोप्टो परेको छातीभित्र लुकाइन्। लालीको सुपुष्ट छातीको नरम स्पर्शले पनि केशरलाई एकरति प्रभाव पारेन। उसलाई यस्तो भयो मानौ लालीको शरीरको कुनै अङ्गले पनि उसलाई उत्तेजित पार्न सक्दैन। ऊ आफैमा अचम्ममा पर्यो। एकाएक उसलाई लाग्यो, माया जब चरम चोलीमा पुग्छ अनि सायद यस्तै उदासीनता हुन्छ कि। उठ न भावी, लाली बिस्तारै उठिन् र रुजेका दयनीय आँखाले उनले केशरलाई हेरिन्। मार्मिक स्वरमा उनले भनिन्, नजाऊ है। केशर निरुत्तर रह्यो। उनले उसको अनुहारमा कुनै हराएको वस्तु खोजे जस्तो लालाई दृष्टिले हेरिन्। खिन्न आँसु फिस्सा आँचिदियो केशर, भन्यो, के हेर्यो? लालीले केशरका आँखामा आफ्ना उदास आँखा बसाएर भनिन्, त्यही हेरे कि जो अस्तिदेखि नै म खोज्दैछु। कि मैले रुँदा तिम्रो अनुहारमा मलाई लज्जित तुल्याउने कुनै वस्तु छ कि छैन? पायौ त? लालीले बोलेर जवाफ दिइनन्, केवल टाउको हल्लाएर बताइदिइन्, पाइन। केशर किञ्चित मुस्कुरायो, भन्यो, तर पाइन भनेर मलाई दुःख दिन नरौ नि। मायाका यी सबै नसकिने कुरा नजाने अझ कति बेर चल्ने थिए होलान् कुन्नी। तर त्यसै बेला अनुहारले खाना ल्याइपुर्यायो। 9:30 बजेको हुँदो खाना खाएपछि उनीहरूले फेरि क्यारम खेले। तर एक बोर्ड क्यारम पनि सकेर पाएको थिएन। रक्सीले नसामा ढुनमुनाउँदै कोही आइरहेको आवाज चोकतिरको बार्दलीमा सुनियो। लर्बराएको स्वरमा त्यो आउने मानिस कुन्नी के हो बताइरहेको थियो। अचानक एकदम नजिकबाट नै कुनै बेहोश रक्सीबाजले बोलेको अस्थिर आवाज सुनियो एकदमै ढोकैतिर। लाली लाली जान, तेरा आशिक पैमानेमै डुब्न चाहताए। ऊ गाउन पो लाग्यो। कपडाएर लालीले केशरलाई भनिन्, कासिम हो। केशर पनि कपडायो। उसले प्रश्नसूचक दृष्टिले लालीलाई हेर्यो। तिमी यहीँ बस, हडबडाएर लालीले भनिन्, म बाहिरीबाट फर्काइदिन्छु। लाली जुरुक्क उठेर ढोकामा पुगिन् र ढोकाको दुईतिर हात अड्याएर सङ्घारमा उभिन्। त्यो आउने शराबी टोकैतिर आइपुगेको छ। आज खाली छैन, जाऊ कासिम, आज अर्कै पाहुना छ, हुन त लालीले रिसाएर भनेकी थिइन्, तर केशरले उनको घबराहट उनको आवाजबाट नै पनि थाहा पायो। तेरे एक गजल लाली जान, बस एक गजल और कुछ नहीं एक गजल, रिसाएको तीखो स्वरले लालीले भनिन्। मैले भनिहालेँ नि आज मलाई फुर्सद नै छैन, तिमी जाऊ गइहाल कि बोलाऊ। हरेश खाएको कसिमले बार्दलीको रेलिङ समाएर आकाशको अन्धकारलाई हेर्यो। कौतल त बस केशर लालीको पछाडि नदेखिने गरी उभिएर कासिमलाई ठम्याउने कोसिस गर्दै थियो। त्यही मोहम्मद कासिम त होइन जसलाई उसले केही दिन अघि शराब पिउने अन्धकूपमा भेटेको थियो। लालीले पिठ्यौँ पछाडि हात लगेर केशरलाई यताबाट हटाउने कोसिस गरिन्। कौन हेबे मेरी जानको, त्यो रक्सीबाजले पूरा कुरा पनि भन्न सकेन। उभिएकै ठाउँबाट त्यहीँको नालामा उसले साह्रै स्वाभाविक किसिमले हल्ला बान्ता गरिदियो, मानौ बान्ता गर्नु कुनै ठूलो कुरा हुँदै होइन। केशर त छक्क पर्यो। लाली भने रिसाएर आगो भइन्, भनिन् बान्ता गर्नु छ भने तल गल्लीमा गएर गर, मेरो घरमा होइन। बास बस लल्ली गुस्ताखी काएका, केशरले कासिमलाई चिन्यो, त्यही रहेछ ऊ मोहम्मद कासिम। एक मनमा त आएको थियो उसलाई बोलाएर उसँग कुरा गरौं भन्ने, कासिम रमाइलो मानिस थियो, तर फेरि लालीको डर लाग्यो उसलाई कि कासिमले लालीलाई नै बाबु बराजुले कमाएको लाखौंको सम्पत्ति उडाएको त होइन, उसकी लालपरी लाली त होइन। कासिम लरबराउँदै फर्कियो, तर फर्किँदा फर्किँदै पनि उसले मुखभित्र औँला पसाएर बारदालीको नालामा बान्ता गर्यो। केशर लालीको पछाडिबाट चियार हेरिरहेको थियो। अस्ति केशरलाई लागे जस्तै बढ्ता गरेर हलुका हुन खोज्दै थियो। कति सजिलैसँग पेटमा परिसकेको रक्सीलाई बमन गरेर फालिदियो उसले, मानौ चाहिने जति राखेर बढी भए जति गिलासबाट मिर्काइदिए जस्तो। यदि त्यसवकत केशरले यो उपाय जानेको भए ऊ पनि त्यसै गर्थ्यो क्यार। कासिमको चाल देखेर उसलाई अनौठो लाग्यो। रक्सी पिउनु उसलाई जति सजिलो छ, पियोकालाई मिर्काइदिन पनि त्यति नै सजिलोसँग सक्दो रहेछ। कसिमले भर्याङ उरिन लागेको आवाज सुनेपछि लाली फनक्क फर्किन्। उनको क्रुद्ध अनुहार तप्किएको थियो। घृणाले मुख खुम्च्याउँदै उनले केशरलाई झर्केर सोधिन्, के हेरेको? लालीलाई त्यसरी रिसाएको देखेर केशर एकछिन त बिचल्लीमा पर्यो। वाल्ला पर्ने सोध्यो, मैले के गर्ने र मसँग किन रिसाए कि? लाली फिस्स हाँसिन्। उसको निधारमा झरेको कपाल पन्छाइदिँदै उनको गाला छोइन् र भनिन्, तिमीसँग किन रिसाइरहन्थे? त्यही मोरो कासिमसँग रिसाएको नि, हेर न कसरी धोकेर आएको रक्सी, म त डराएँ पनि। साँच्चै भाभी तिमी अघि किन त्यसरी डराए कि? तिम्रो त पेसा नै यही हो, यस्ता मानिस कति आयो होलान् कति, अनि यसरी? केशरको निष्कपट अनुहार देखेर उनी मुसुक हाँसिन्, भनिन्, म कासिमसँग डराएकी होइन केशर, त्यो मोरोसँग के डराइरहन्थे, म तिमीसँग डराएकी थिएँ। यो सब देखेर कहीँ तिमी बिच्किन्छौ कि भन्ने डर थियो, गइदिने हो कि भनेर डराएँ। धत किन गइरहन्थे? केशरी लालीलाई लोभलाग्दो आँखाले हेरेर अनि एकछिनपछि भन्यो, कति राम्रै छौ तिमी, मलाई असाध्यै माया गर्छौ। लाली केही बोलिनन्, एकसुरले केशरलाई हेरिरहन् मात्रै। औ बसौँ भनेर केशरले लालीको नाङ्गो पाखुरामा समायो। लालीले भित्रबाट ढोकाको आग्लो लगाइदिन्, भनिन्, त्यो अनवर मोरालाई झन् त्यसरी सम्झाएकी गयो होला तल्लो पानवालासँग कुरा गर्न। उनीहरू गद्दामा बसे। केशर चाहिँ लालीको रूप पिउँछु जस्तो गरी लालची आँखाले उनलाई हेरिरहेको थियो। उसले बिस्तारै लालीको टाउको समायो दुवै हातले र आफ्नो नजिकै ल्याएर उनको निधारको मुही खायो। लाली निहाल भइन्, बोल्न सक्ने सामर्थ्य पनि थिएन। भावी केशरले आग्रह गरेर भन्यो। लालीले केशरलाई हेरिन् मात्रै केही बोलिनन्। तिमी यो पेसा छोडिदेऊ, ठट्टा गर्दै लालीले भनिन्। अनि मलाई तिमी आफ्नो घर लगेर पाल्छौ? हुन त उनले ठट्टा गरेर नै भनेकी थिइन्, तर उनको यो ठट्टाकै कुराले ऊ गोरियो। उसको बस चल्दो हो त ऊ लालीलाई आफ्नो घर लग्थ्यो, के हुन्थ्यो र? विराटनगरको त्यत्रो ठूलो परिवारमा एउटी झलमलाउँदी भाउजू थपिन्थिन्। उसको बा पनि सामाजिक सुधार गर्न र अरूको उपकार गर्नमा नामी छन्, तर केशरको अन्तर्निहित चेतनाले भन्छ असम्भव असम्भव असम्भव। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ।
डाबु मै दो बे बलिहारी, डाबु मै दो बे बलिहारी।